مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ یاسمین جمیل حاضر ہے۔ اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ پروڈیوسر ہیں انجم ہیرٹ گل۔ ہمارا یہ پروگرام ریڈیو پر میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے، ہماری ویب سائٹ urduvoa.com پر، جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے، ڈاؤن لوڈ بھی کر سکیں گے اور شیئر بھی کر سکیں گے۔ پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-789۔ تو لیجیے آج کا پروگرام شروع کرتے ہیں۔ آج ہماری گفتگو کا موضوع ہے پاکستان میں انتہا پسندی کے رجحانات، طریقے اور ان کے انسداد کے ممکنہ طریقے۔ اس بارے میں گفتگو کے لیے ہمارے ساتھ موجود ہیں نیشنل ڈیفینس یونیورسٹی اسلام آباد کے اسسٹنٹ پروفیسر ڈاکٹر خرم اقبال، جو انسداد دہشت گردی کے ایک ماہر ہیں اور جنہوں نے آسٹریلیا کی میکویری یونیورسٹی سے انسداد دہشت گردی پر ڈاکٹریٹ کی ہے اور اس حوالے سے 3-4 کتابیں تصنیف کر چکے ہیں اور متعدد تحقیقی پیپر شائع کر چکے ہیں، جبکہ وہ پاک انسٹیٹیوٹ فار پیس اسٹڈیز اسلام آباد میں ریسرچ کوآرڈینیٹر بھی رہ چکے ہیں۔ ہمارے مہمان ہیں انسداد دہشت گردی کے ایک اور ماہر اور ریسرچر محمد عمر خان، جو مڈلبری انسٹیٹیوٹ آف انٹرنیشنل اسٹڈیز کیلیفورنیا سے انسدادی دہشت گردی میں ماسٹرز کر چکے ہیں اور سینڈیا نیشنل لیبارٹریز یو ایس اے میں ایک وزٹنگ سبجیکٹ میٹر ایکسپرٹ کے طور پر بھی خدمات انجام دے چکے ہیں، اس وقت اسلام آباد سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ ہمارے مہمان ہیں پرتشدد دہشت گردی اور انتہا پسندی جیسے مسائل کو کامک بکس، اینیمیشن، گرافک ناولس، کامکس، ایپس اور ویڈیو گیمز کے ذریعے حل کرنے کے لیے کوشاں، دنیا بھر کے پہلے اردو پلیٹ فارم اور پاکستان کے پہلے انگلش اور اردو پلیٹ فارم سی ایف ایکس کامکس کے کو فاؤنڈر اور سی ای او گوہر آفتاب، جو اس وقت لاہور سے ٹیلی فون پر ہمارے ساتھ ہیں۔ تینوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں اپنے پروگرام میں اور گفتگو کا آغاز کریں گے نیشنل ڈیفینس یونیورسٹی اسلام آباد کے اسسٹنٹ پروفیسر ڈاکٹر خرم اقبال سے۔ السلام علیکم ڈاکٹر خرم اقبال صاحب۔
جی وعلیکم السلام۔
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا۔ انتہا پسندی اور دہشت گردی جیسے مسائل صرف پاکستان کا ہی نہیں بلکہ پوری دنیا کا ایک سنگین مسئلہ بن چکا ہے اور اس سے نمٹنے کے لیے دنیا بھر کے ملک انفرادی طور پر اور بین الاقوامی سطح پر اجتماعی کوششیں کر رہے ہیں، لیکن جیسا کہ ہم اور آپ سب جانتے ہیں کہ پاکستان میں یہ مسئلہ خاصی سنگین نوعیت اختیار کر چکا ہے اور بین الاقوامی سطح پر اس مسئلے کی وجہ سے بہت سے مسائل کا سامنا کرنا پڑ رہا ہے۔ گزشتہ کچھ مہینوں سے پاکستان میں دہشت گردی کے واقعات میں نمایاں اضافہ ہوا ہے، آپ ہمارے سننے والوں کو بتائیے کہ پاکستان میں انتہا پسندی اس وقت کس کس شکل میں ظاہر ہو رہی ہے، کہاں کہاں ظاہر ہو رہی ہے اور ان کے طریقوں میں کیا تبدیلی آ رہی ہے یا آ چکی ہے؟
جی یاسمین، اگر پاکستان میں پرتشدد انتہا پسندی کے حوالے سے بات کی جائے تو اس ملک میں 2010 کے بعد دہشت گردی کے واقعات میں ایک واضح کمی سامنے آئی۔ ہم نے دیکھا کہ تقریباً 200% ڈکلائن تھا دہشت گردی کے واقعات میں 2010 سے لے کر 2016 تک، لیکن 2016 کے آخری 2 ماہ میں اور 2017 کے پہلے 6 ماہ میں دہشت گردی کے واقعات میں 60% اضافہ دیکھنے کو آیا ہے، جس سے معلوم ہوتا ہے کہ آپریشن ضرب عزم میں حکومت پاکستان نے جو کامیابیاں حاصل کی تھیں ان کو شاید سسٹین کرنے میں اسے دقت کا سامنا ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ آخر آپریشن ضرب عزم کے بعد آپریشن رد الفساد لانچ کیا گیا تو حکومت پاکستان ان گینز کو جو کہ آپریشن ضرب عزم میں حاصل کیے گئے تھے سسٹین کیوں نہیں کر سکی؟ میں سمجھتا ہوں اس کی 2 ممکنہ وجوہات ہیں۔ ایک بڑی وجہ جو مجھے نظر آتی ہے وہ یہ ہے کہ افغانستان میں موجود دہشت گردوں کی جو سیف سینکچریز ہیں، لگتا یہ ہے کہ وہاں دہشت گردوں کو ریکوپریٹ کرنے کا وقت ملا ہے، ری آرگنائز کرنے کا وقت ملا ہے، جس کی وجہ سے وہ اس قابل ہوئے ہیں کہ آپریشن ضرب عزم میں انہیں جو نقصانات ہوئے تھے وہ ان کا تدارک کر سکیں اور ایک مرتبہ پھر اپنی مرضی کے ہدف چن کر اپنے مرضی کے وقت پر انہیں نشانہ بنا سکیں۔ تو ایک وجہ تو افغانستان میں موجود سیف سینکچریز ہیں۔ دوسری وجہ یہ بھی ہو سکتی ہے کہ آپریشن ضرب عزم کے بعد جب آپریشن رد الفساد لانچ کیا گیا تو ہم نے دیکھا ہے ماضی میں کہ جب حکومت پاکستان نے ملٹری آفینسز شروع کیے تب تب دہشت گردی کے واقعات میں ایک اسپائک آتا ہے، یعنی وہ ایک ریئیکشن ہوتا ہے دہشت گرد تنظیموں کی طرف سے جو کہ وقتی ہوتا ہے، اور جیسے جیسے ملٹری آپریشن، لا انفورسمنٹ آپریشنز بڑھتے جاتے ہیں وہ اسپائک اچانک جھاگ کی طرح بیٹھ جاتا ہے۔ تو یہ دو ممکنہ وجوہات مجھے نظر آتی ہیں پاکستان میں دہشت گردی کے واقعات میں جو حالیہ اضافہ ہوا ہے۔
تو جو دہشت گردی کے طریقے ہیں ان میں کیا تبدیلی آ رہی ہے اور اس کے انداز کیا رخ اختیار کر رہے ہیں؟
دیکھیے، گزشتہ 6 ماہ میں ایک پریشان کن رجحان جو سامنے آیا ہے دہشت گردوں کی طرف سے وہ یہ ہے، ایک ایز اے کاؤنٹر ٹیررزم اینالسٹ میں سمجھتا ہوں کہ ماضی میں دہشت گرد پاکستان میں خاصے انڈسکرمنیٹ بلا امتیاز اٹیکس کرتے تھے، اور ان کی کاروائیوں کا جو بڑا نشانہ ہے وہ سویلینز بھی ہوا کرتے تھے۔ اس کا فائدہ کاؤنٹر ٹیررزم فورسز کو یہ ہوتا تھا کہ جب جب دہشت گرد سویلین آبادی کو نشانہ بناتے تھے ان کی عوامی حمایت میں کمی واقع ہوتی تھی۔ لیکن گزشتہ 6 ماہ میں یہ دیکھ رہا ہوں کہ دہشت گردی کے جو واقعات ہیں اس میں انہوں نے ٹیکنیکل ٹرمز میں جسے ہم لیجیٹیمیٹ کمبیٹنٹس کہتے ہیں اس کو نشانہ بنایا ہے۔ تو جب یہ لیجیٹیمیٹ کمبیٹنٹس کو نشانہ بناتے ہیں تو اس کے بعد ان کی عوامی حمایت جو ہے دہشت گردوں کی وہ اس طرح سے متاثر نہیں ہوتی۔ تو یہ ایک مجھے ٹرینڈ نظر آ رہا ہے، اور یہ پرٹیکولر ہے تحریک طالبان پاکستان کے حوالے سے۔ لیکن اس کے ساتھ ساتھ ہم نے دیکھا کہ پاکستان اور افغانستان میں داعش کا ظہور ہوا ہے، خاص کر کے پچھلے 1 سال میں۔ داعش کی بات کی جائے اگر افغانستان کے حوالے سے تو وہاں شاید اس گروپ کو اتنی مشکلات کا سامنا نہیں کرنا پڑا جتنا پاکستان میں کرنا پڑا، اگرچہ پاکستانی حکومت نے پبلک کنزمپشن کے لیے کبھی بھی تسلیم نہیں کیا کہ داعش موجود ہے پاکستان میں، اور ہر بیان میں انہوں نے انکار کیا داعش کی موجودگی سے۔ لیکن پریکٹیکلی ہم نے دیکھا کہ لا انفورسمنٹ ایجنسیز، انٹیلیجنس ایجنسیز نے بہت سا وقت اور بہت سے وسائل ڈیڈیکیٹ کیے صرف داعش کے سلیپر سیلز کے خاتمے کے لیے۔ اسی طرح افغانستان میں اگر داعش کی موجودگی کی بات کی جائے تو امریکن ڈرون سٹرائکس بہت کارگر ثابت ہوئی ہیں داعش کے جو ٹاپ لیڈرشپ ہے اس کے خاتمے کے لیے۔ تو یہ دو پیرلل ٹرینڈز مجھے نظر آ رہے ہیں گزشتہ 6 ماہ کے دوران۔
تو یہ خاص طور پر جو نوجوانوں کو ریکروٹ کرنے کا پروسیس ہے ان دہشت گرد تنظیموں کی جانب سے، آپ کیا کہیں گے کہ کیوں، کیا اس میں اضافہ ہو رہا ہے، اور کیا یونیورسٹی کے اور کالجز کے جو کیمپسز ہیں وہ ان کا ہدف بن رہے ہیں؟ جیسے کہ گزشتہ دنوں کچھ گرفتاریاں بھی عمل میں آئیں، پاکستان کی کچھ یونیورسٹیوں سے طالب علموں کو گرفتار بھی کیا گیا۔ تو یہ بتائیے کہ نوجوانوں میں انتہا پسندوں کے ہاتھوں میں جانے کے رجحانات بڑھ رہے ہیں، اور کیوں بڑھ رہے ہیں اگر بڑھ رہے ہیں تو؟
یسمین، اگر تحریک طالبان پاکستان کے حوالے سے بات کی جائے تو وہ ابھی انہی فائٹرز کو استعمال کر رہے ہیں جو وہ گزشتہ سال فاٹا سے لے کر افغانستان منتقل ہوئے تھے، یعنی ان کے پاس ایک پول موجود ہے اور وہ اس پول میں سے اپنے فائٹرز کو لانچ کر رہے ہیں۔ اگر داعش کے حوالے سے بات کی جائے اور ان کے ریڈیکلائزیشن کے جو طریقہ کار ہیں ان کی بات کی جائے تو ہم نے یہ دیکھا کہ داعش نے پاکستان میں موجود انتہا پسندی کے جو مختلف پاکٹس ہیں وہاں سے ریکروٹ کرنے کی کوشش کی ہے۔ مثال کے طور پہ اگر پنجاب، صوبہ پنجاب میں آپ داعش کی ریکروٹمنٹ پر نظر دوڑائیں تو داعش نے ٹارگٹ کیا لشکر طیبہ جیسے سلفی گروپس کو، انہوں نے کوشش کی کہ وہاں سے فائٹرز توڑے جائیں کیونکہ ان دونوں کا جو ورلڈ ویو ہے وہ سلفیزم پر مشتمل ہے، اور داعش کامیاب ہوئی لشکر طیبہ کے سینکڑوں فائٹرز کو توڑنے میں۔ اسی طرح داعش نے فاٹا میں موجود کچھ ایسے گروپس جنہوں نے تحریک طالبان پاکستان سے اپنی راہیں جدا کی تھیں یا افغان طالبان سے اپنی راہیں جدا کی تھیں وہاں سے ریکروٹمنٹ کی۔ مثال کے طور پر فاٹا میں ہم نے دیکھا کہ انصار الاسلام نامی ایک گروپ جو کہ شاید 4 سال قبل ختم ہو چکا تھا اپنے قائد کی ہلاکت کے بعد، لیکن انصار الاسلام چونکہ سلفی گروپ تھا اور جب انہوں نے دیکھا کہ مڈل ایسٹ میں اور افغانستان میں ایک اور سلفی گروپ ابھر رہا ہے جس کے پاس وسائل بھی ہیں، تو انہوں نے، انصار الاسلام نے پھر داعش کو جوائن کیا، کم از کم ان کے 60 فائٹرز نے۔ لیکن اس تمام صورتحال کو ہمیں مڈل ایسٹ کے ساتھ کنیکٹ کرنا ہوگا۔ اس وقت مڈل ایسٹ میں داعش جو ہے وہ شدید پریشر میں ہے. ان کے کئی اسٹرانگ ہولڈز ایسے ہیں جس سے یہ ہاتھ دھو بیٹھے ہیں. داعش مالی طور پر اتنی مستحکم نہیں ہے جتنی آج سے چار سال تین سال قبل تھے. تو جب داعش کے پاس مالی وسائل کم ہوں گے تو ان کی
میرا خیال ہے کہ ہمارا رابطہ ڈاکٹر خرم اقبال سے کٹ گیا ہے, تو ہم بہت ان کا شکریہ ادا کرتے ہیں, ان سے دوبارہ رابطے کی کوشش کرتے ہیں. اور انہوں نے بڑی تفصیل سے بتایا کہ پاکستان میں انتہا پسندی اور دہشت گردی کے جو رجحانات ہیں ان کا کیا انداز ہے, کس طریقے سے ہو رہے ہیں, اور ابھی ان کے استعداد کے ممکنہ طریقوں پر بھی ہم بات کریں گے. لیکن اس وقت ہم گفتگو میں شامل کرتے ہیں آج کے پروگرام کے اپنے دوسرے مہمان کو جو انتہا پسندی اور انسداد دہشت گردی کے ایک ماہر ہیں, اور محمد عمر خان اسلام آباد سے ٹیلیفون پر ہمارے ساتھ موجود ہیں. السلام علیکم محمد عمر خان صاحب. محمد عمر خان صاحب ہمارے ساتھ موجود ہیں.
جی جی بات کر رہا ہوں. جی کیا مجھے سن سکتی ہیں؟
جی میں آپ کو سن سکتی ہوں. بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا. آپ بہت سی چیزوں پر روشنی ڈالی ڈاکٹر خرم اقبال نے. آپ یہ بتائیے کہ ابھی ہم بات کر رہے تھے کہ پاکستان کے کالجوں یونیورسٹیوں تعلیمی اداروں میں بھی جو طالب علم ہیں ان میں یہ دیکھا گیا کہ وہ انتہا پسندوں کے ہاتھوں میں جانے کا ان میں رجحان بڑھ رہا ہے, تو کیا سوشل میڈیا جو ہے وہ انتہا پسندی اور دہشت گردی کے پھیلاؤ میں کوئی رول پلے کر رہا ہے؟
بالکل یاسمین, سوشل میڈیا بہت امپورٹنٹ رول پلے کر رہا ہے, اسپیشلی کیونکہ ریاستی ادارے انتہا پسند ان ریڈیکل تنظیموں کے خلاف ایکشنز لے رہے ہیں, اور اس ایکشن لینے کی وجہ سے ان کی جو آپریشنل اسپیس ہے وہ بہت کم ہو گئی ہے. تو اس لیے اب ان انتہا پسند تنظیموں کو, ان ریڈیکل تنظیموں کو, ان ٹیررسٹ آرگنائزیشنز کو اب سوشل میڈیا کی مدد لے رہے ہیں, اور سوشل میڈیا کی مدد دو طریقوں سے لے رہے ہیں, ایک ریکروٹمنٹ کرنے کے لیے اور ایک پیسہ جمع کرنے کے لیے اپنی ایکٹیویٹیز کو آگے بڑھانے کے لیے. جس طرح ابھی ڈاکٹر خرم کی بات آگے بڑھاؤں گا, جس طرح انہوں نے بتایا کہ دیش مڈل ایسٹ میں ان کی اسپیس کم ہو رہی ہے, وہ اتنے طاقتور نہیں رہے, تو اب بہت سے ان کے فائٹرز ایسا ہوگا کہ وہ پاکستان اور افغانستان کے حصوں میں آپریٹ کرنا چاہیں گے, اور اس کے لیے ان کو چاہیے پیسہ اور چاہیے ریکروٹس, اور وہ سوشل میڈیا کے تھرو آئیں گے.
تو کیا جو سوشل میڈیا پر اس وقت کیا رجحان ہے, کیا ریشو بڑھ رہا ہے نوجوانوں کا جو انتہا پسندوں کے ہاتھوں میں گرفتار ہو رہے ہیں یا ان کے دام میں پھنس رہے ہیں؟
یہ ایک پریشانی کی بات یہ بڑھ بھی رہا ہے. دوسرا اچھی بات یہ ہے کہ ریاستی ادارے بہت ایکٹیو ہیں ڈی ریڈیکلائزیشن کو اسپریڈ کرنے کے لیے تھرو سوشل میڈیا. ایک جو خطرناک بات ہم نے پچھلے دنوں دیکھی, ایک میڈیکل اسٹوڈنٹ تھی نورین, جو کہ حیدرآباد کی ایک میڈیکل اسکول میں اسٹوڈنٹ تھی, ان کا کانٹیکٹ ہوا کچھ انتہا پسندہ کوئی ریڈیکل تنظیموں سے, اور اس سے وہ ریڈیکلائز ہو گئی, اور کچھ خبریں یہ بھی آئیں کہ وہ سیریا گئی, سیریا سے انہوں نے ٹریننگ لی اور وہ پھر لاہور میں پکڑی گئیں, اور آئیڈیا یہ تھا کہ ان کو ایز اے سوسائڈ بومبر یوز کیا جائے گا, لیکن ریاستی اداروں کی کوششوں سے وہ پکڑی گئیں, لیکن انہوں نے بتایا کہ وہ سوشل میڈیا کے تھرو ان کے آئیسس کے ریکروٹر سے باتیں ہوئیں, اس کی وجہ سے وہ ریڈیکلائز ہوئیں اور وہ اس طرف لگا ہوا.
تو آپ یہ کہہ رہے ہیں کہ بالکل آپ یہ کہہ رہے ہیں کہ نہ صرف یہ کہ نوجوان مرد اور لڑکے بلکہ خواتین بھی اس انتہا پسندوں کے داموں میں گرفتار ہو رہی ہیں, تو اور یہ کہ بچے جو ہیں وہ بھی کیونکہ سوشل میڈیا کا بہت زیادہ استعمال کرتے ہیں, ہر وقت فیس بک پر بیٹھے ہوتے ہیں, تو آپ کیا سمجھتے ہیں کہ کیا ان میں بھی انتہا پسندی کے رجحانات میں اضافہ کرنے کے لیے یہ دہشت گرد تنظیمیں یا انتہا پسند تنظیمیں کچھ رول پلے کر رہی ہیں؟
جی بالکل, ٹوٹل پاکستان میں 65 ایسی تنظیمیں تھیں جو کہ بین کر دی گئی ہیں, اور ان میں سے 40 ابھی بھی سوشل میڈیا ویب سائٹس کے تھرو بچوں کو خواتین کو ایکسیس کر رہی ہیں اور ان کو ریکروٹ کر رہی ہیں, اور یہ بہت ایشو ہے. اور اب دیکھا جائے تو یہ تنظیمیں جو چل رہی ہیں اس میں بہت سے ینگ لوگ چلا رہے ہیں, تو ان کو پتا ہے کہ سوشل میڈیا کو یوز کر کے وہ ایسا پروپیگنڈا ٹول بنا سکتے ہیں اور اس سے اور ریکروٹ حاصل کر سکتے ہیں. پچھلے دنوں کافی زیادہ ایشوز ریاستی اداروں نے اٹھائے, ان کے خلاف ایکشنز بھی لیے, 40 سے زیادہ گروپس کو انہوں نے بین کیا, ٹویٹر اکاؤنٹس ان کے بار بار بنتے ہیں, اور ٹویٹر کی جو ہیڈ کوارٹر ہے وہ اس سے ان اکاؤنٹس کو بین بھی کرتی ہیں لیکن وہ دوبارہ ری سرفیس ہو جاتے ہیں. تو دیکھا جائے ٹویٹر, फेसबुक की वीडियोस ये बहुत इन्फ्लुएंस कर रही है हमारी यंग जनरेशन को.
तो न सिर्फ ये कि सोशल मीडिया जो कि ज़्यादातर तो मुसबत कामों के लिए इस्तेमाल हो रहा है, तफरी का एक ज़रिया भी है, मालूमात का ज़रिया भी है, लेकिन इसके साथ साथ मनफी कामों के लिए भी दहशतगर्द तंजीमें और दहशतगर्द लोग या इंतहा पसंद लोग भी उन्हें वैसे ही इस्तेमाल कर रहे हैं जैसे कि आप लोग इस्तेमाल करते हैं. और यही जो अगला पॉइंट है हमारा वो ये है कि न सिर्फ ये कि सोशल मीडिया इनके इंतहा पसंदी के फैलाव के लिए एक रोल प्ले कर रहा है, बल्कि वो इस की रोकथाम में भी एक अहम रोल प्ले कर सकता है. इस पर हम बात करेंगे हमारे साथ जो अगले मेहमान मौजूद हैं आफ्ताब, गौहर आफ्ताब. लेकिन हमारे प्रोड्यूसर कह रहे हैं कि एक ब्रेक का वक्त हो गया है, तो ब्रेक के बाद हम गौहर आफ्ताब को अपनी गुफ्तगू में शामिल करेंगे. हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमेरात को नशर होने वाला प्रोग्राम. इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में आगे बढ़ते हुए कामयाब पाकिस्तानी अमरीकियों और मुख्तलिफ प्रोग्रामों के तहत अमरीका का दौरा करने वाले मुमताज पाकिस्तानियों से. ये प्रोग्राम नश्र होता है पाकिस्तान में हमारे सुनने वालों के लिए हर जुमेरात को रात 9 से 9:30 बजे तक रेडियो पर मीडियम वेव 972 पर और इंटरनेट पर हमारी वेबसाइट urduvoa.com पर. जबकि इस प्रोग्राम को हमारे फेसबुक पर हमारे मेहमानों की तस्वीर के संग संग सुना जा सकता है इस लिंक पर facebook.com/voaurdu. सुनना न भूलिए हर जुमेरात को पाकिस्तान में रात 9 से 9:30 बजे तक. पेशकश यास्मीन जमील. आज की राउंड टेबल में हम गुफ्तगू कर रहे हैं पाकिस्तान में इंतहा पसंदी के रुझान, तरीके और उनके इंसदाद के मुमकिन तरीकों पर. हमारे साथ शरीक गुफ्तगू हैं नेशनल डिफेंस यूनिवर्सिटी इस्लामाबाद के असिस्टेंट प्रोफेसर डॉक्टर खुर्रम इकबाल, और हमारे साथ हैं इंसदाद दहशतगर्दी के एक माहिर और रिसर्चर मोहम्मद उमर खान इस्लामाबाद से, और हमारे साथ इस वक्त मौजूद हैं गौहर आफ्ताब जो ये बताएंगे कि सोशल मीडिया इंतहा पसंदी के फैलाव के साथ साथ उसकी रोकथाम के लिए भी कैसे एक अहम किरदार अदा कर सकता है. और इसकी एक बहुत ही शानदार मिसाल है इनकी वो वेबसाइट जो दुनिया भर के पहले उर्दू और पाकिस्तान के पहले उर्दू और इंग्लिश प्लेटफॉर्म CFX कॉमिक्स के नाम से मौजूद है जो एनिमेशन. जी आपको हमारी आवाज़ आ रही है गौहर आफ्ताब साहब? जी अस्सलाम वालेकुम. आप बताइए कि आपकी जो वेबसाइट है और आपका जो इदारा है वो एनिमेशन, ग्राफिक नॉवेल्स, कॉमिक्स, एप्स और वीडियो गेम्स के जरिए बच्चों में इंतहा पसंदी की रोकथाम पर जो काम कर रहा है, तो कैसे करता है ये काम और कैसे ख्याल आया आपको कि इस प्लेटफॉर्म को इस्तेमाल किया जाए एक बहुत ही अच्छे मकसद के लिए? जी गौहर आफ्ताब साहब हमारे साथ मौजूद हैं. मेरा ख्याल है कि हमारा उनकी लाइन कट गई है. तो हमारे साथ डॉक्टर असिस्टेंट प्रोफेसर डॉक्टर खुर्रम इकबाल मौजूद हैं नेशनल डिफेंस यूनिवर्सिटी इस्लामाबाद के. डॉक्टर साहब आप बताइए, आपने कुछ तो रोशनी डाली थी कि इसके इंसदाद के लिए, इंतहा पसंदी के खात्मे के लिए क्या क्या कुछ किया जा रहा है और क्या कुछ किया जाना चाहिए, खासतौर पर इस हवाले से कि इंतहा पसंदी पाकिस्तान के लिए सिर्फ समाजी मसाइल में इजाफा नहीं कर रही बल्कि इसने दुनिया भर में पाकिस्तान के बारे में जो मनफी तासुर पैदा कर दिया है इससे पाकिस्तान के लिए अंदरून मुल्क और बैरून मुल्क मुख्तलिफ किस्म की मुश्किलात पेश आ रही हैं. तो आप अपनी रिसर्च की बुनियाद पर क्या समझते हैं कि इन कोशिशों के अंदाज या तरीकों में क्या तब्दीली लाने की जरूरत है ताकि इस मसले के किसी तेज तर हल में पेशरफ्त हो सके?
जी यास्मीन, पाकिस्तान के तनाजुर में हम देख रहे हैं कि यहाँ हार्ड काउंटर टेररिज्म के साथ साथ सॉफ्ट काउंटर टेररिज्म पर भी तवज्जो दी जा रही है. हार्ड काउंटर टेररिज्म से मेरे मुराद मिलिट्री ऑपरेशंस हैं, लॉ इन्फोर्समेंट एजेंसीज के ऑपरेशंस हैं, और सॉफ्ट काउंटर टेररिज्म से मेरे मुराद रद्दे बयानियां, डी रेडिकलाइजेशन, रिहेबिलिटेशन जैसी कोशिशें हैं. माजी में ये देखा गया कि रियासत पाकिस्तान का ज्यादा फोकस हार्ड काउंटर टेररिज्म पर रहा. उसका नतीजा ये निकला कि आप वक्ती तौर पर तो दहशतगर्दी पे काबू पा सकते थे लेकिन चूंकि नजरिया जिंदा रहता था तो वो नजरिया मजीद रिक्रूट पैदा करता. इस मसले को मैं समझता हूं सामने रखते हुए हुकूमत पाकिस्तान ने सॉफ्ट काउंटर टेररिज्म के हवाले से कुछ इकदाम किए जिसमें रद्द बयानियां यानी काउंटर नैरेटिव के हवाले से जो कोशिशें हैं वो काफी काबिल जिक्र हैं. मिसाल के तौर पर पाकिस्तान टेलीविजन ने ड्रामा सीरियल तैयार किए जिसमें दहशतगर्दों के नजरिए को टारगेट किया गया, जिसमें दहशत गर्दों के जो मेथड्स हैं और उनका जो वर्ल्ड व्यू है उसको टारगेट किया गया। इसी तरह इंटर सर्विसेज पब्लिक रिलेशंस ने डेडिकेटेड डेस्क कायम किए जहां वो सोशल मीडिया पर दहशत गर्दों के नजरिए को चैलेंज करते हैं। इसी तरह हम देख रहे हैं पाकिस्तान में सिविल सोसाइटी की तरफ से अच्छे खासे इकदाम देखने को आए हैं, जिसमें जलसे जुलूस तो एक तरफ, गोहर आफ्ताब जैसे लोग हैं जो एनिमेशन के जरिए, जो क्रिएटिव आर्ट्स के जरिए इंतहा पसंदी का जो नजरिया है उसको रद्द कर रहे हैं।
और इस वक्त हमारे साथ दोबारा गोहर आफ्ताब मौजूद हैं। गोहर आफ्ताब साहब, आपका राबता मुनक़ता हो गया था, आपसे वही सवाल हम दोहराते हैं कि आपकी जो ये वेबसाइट है, किस तरह आप बच्चों को इंतहा पसंदी से बचाने के लिए जदीद तरीके इस्तेमाल कर रहे हैं?
जी अस्सलाम वालेकुम, फर्स्ट ऑफ ऑल बहुत शुक्रिया मुझे अपने प्रोग्राम में बुलाने का, और मुझे बड़ी खुशी है यहाँ पे आपके व्यूअर्स से इस मौजू पे बात करने के लिए मुझे मौका दिया गया। अभी हमारी एक ऐप है जो एंड्रॉयड पे मुख्तलिफ स्मार्टफोन्स पे चलती है, यहाँ तक के इवन जो लेटेस्ट स्मार्टफोन है जो क्यू मोबाइल वगैरह लॉन्च करते हैं 4,000-5,000 की रेंज में, तो उसमें भी ये ऐप फ्रीली अवेलेबल है। इसके ऊपर हमारा कॉन्टेंट जो हम कॉमिक्स बनाते हैं वो भी फ्रीली अवेलेबल है, और हमारी यही कोशिश है कि हम लोग जो जब अगर अपनी कौम से मुखातिब होते हैं बींग ए पाकिस्तानी बींग ए मुस्लिम, तो हम लोग कोई सबक नहीं देना चाहते, क्योंकि हम सबक इस टाइम पे ये समझते हैं कि दिया भी नहीं जा सकता। ये हमारी कौम को एक अपने लिए फैसला करने का एक वक्त है कि हम किस साइड पे अपने आप को देखते हैं, हम अपने आप के अंदर क्या वो दरिंदा पहचानते हैं जो हमारी गलियों में दहशतगर्दी करता फिरता है, क्या हम उसकी वाकई हिमायत करना चाहते हैं और सपोर्ट करना चाहते हैं, या फिर अब चूज करना चाहते हैं कि हम एक वाकई पाकिस्तान की आइडेंटिटी अगर पीसफुल बनेगी टॉलरेंट बनेगी तो हम उस डायरेक्शन में जाना चाहते हैं। तो ये हम सबक के बजाय हम कहानी के फॉर्मेट में देते हैं,
और ये कहानी किताबों की सूरत में भी होती है, और किन किन सूरतों में आप दे रहे हैं?
जी जी, किताबों के फॉर्मेट में ये क्या कहते हैं हम लोग फ्रीली डिस्ट्रीब्यूट करते हैं जब भी हमें किसी तरह से सपोर्ट मिलती है, बट वरना ये ऑनलाइन इस वक्त फ्री अवेलेबल है, और कोई भी पाकिस्तान में या पूरी दुनिया में इसको फ्रीली हमारी CFX कॉमिक्स नाम की ऐप डाउनलोड कर सकते हैं और उसके ऊपर फ्री वो पढ़ सकते हैं उर्दू में और अंग्रेजी में।
तो आपकी वेबसाइट का लिंक जो है हम अपने कोशिश करेंगे कि मैं तो क्योंकि हरदम रवाए जिंदगी प्रोग्राम करती हूँ तो वहाँ मैं आपकी वेबसाइट का लिंक भी पोस्ट कर दूंगी, ताकि लोग अगर चाहें अपने बच्चों को ऐसी किताबों से रोशनास कराने के लिए आपकी वेबसाइट पर जाकर फ्री अपने बच्चों को ये किताबें पढ़ा सकते हैं। आपने क्या देखा कि बच्चे ज़्यादातर कैसे निशाना बनते हैं, कैसे इंतहा पसंदों के हाथों गिरफ्तार होते हैं ऑनलाइन? कोई ख़ास किस्म के बच्चे होते हैं?
जी, हम लोग ऑनलाइन को एक मीडियम या एक चैनल ही देखते हैं असल में। तो अगर सच्ची बात की जाए तो हमारी सोसाइटी के अंदर और इनफैक्ट दुनिया के तमाम जो मुस्लिम ममालिक हैं उनके अंदर ये जो इंतहा पसंदी है वो एक वबा की तरह फैल चुकी है। उसमें अभी मैं सुन रहा था आपका प्रोग्राम तो एक सिक्योरिटी एनालिस्ट बात कर रहे थे, तो बेशक ग्रुप्स की उन्होंने कुछ मेन ग्रुप्स का नाम लिया, लेकिन एक्चुअली तो हर गली मोहल्ले के अंदर ग्रुप्स की कोई नए नए नामों से तंजीमें बन के वो चल रहे हैं, उनका आप उस तरह से डिस्टिंक्शन लगा नहीं सकते। तो अब फिर इन दी एंड आपके पास रेजत है या तो एक ऑपरेशनल लड़ाई जो आर्मी कर सकती है, जो सिविलियन अदारे कर सकते हैं, जो ग्रुपों को डायरेक्टली टारगेट करके उनके लोगों को और रिसोर्सेज को डिफीट कर सकते हैं, या फिर आप एक एक, एक अपने माशरे के साथ एक एवोल्यूशन कर सकते हैं, या फिर आप अपनी माशरे की प्योरिटी यानी कि पाकिस्तान का तो एक पाक से ही मतलब निकलता है, या तो आप वहां जाएं और इसको वहां पे लोगों को ऐसा दर्द दें या ऐसी बात करें उनको ऐसे उनके साथ मुखातिब हों कि वो इस तरह की जो तंजीमें हैं या इस तरह की जो दरिंदगी है इससे अपने बच्चों को और अपने आप को दूर करें। क्योंकि ये मैं आपको जरूर बता दूं कि बेशक हमारा सबक पढ़ाएं, हमारे कहानियां पढ़ाएं या किसी और की कहानियां पढ़ाएं, अगर माँ बाप अपने बच्चों को सही इस इशू पर एजुकेट नहीं करेंगे तो कोई और आगे उनको जरूर कोई सबक सिखा जाएगा। क्योंकि हमने ये देखा है कि इस वक्त ऑन ग्राउंड पहले एक रूमर था या आप कह लें कि एक गलत सहमी थी कि सिर्फ जी गरीबों के बच्चे टारगेट किए जाते हैं या सिर्फ जो अनपढ़ हैं उनके बच्चे या सिर्फ जो मदरसे वाले बच्चे हैं वो, ऐसी बात बिल्कुल भी नहीं है। इनफैक्ट एक रिक्रूट जो पब्लिक स्कूल सिस्टम से मैट्रिक पास हो या इवन 5 जमातें पास हो वो कहीं ज्यादा वैल्यूएबल है ऐसी तंजीमों के लिए, क्योंकि वो हिसाब वगैरह कर सकता है, वो वेरियस इंटेलिजेंस रिटर्न फॉर्म में कर सकता है, वो बहुत सारी और चीजें कर सकता है जो उनके काम आती हैं। तो क्या कहते हैं उनका डेफिनेटली फोकस जो है वो आपकी पब्लिक स्कूल की जो या प्राइवेट स्कूलों की पॉपुलेशन पे आ चुका है। अब उसमें कुछ बच्चे जो एक इनकम हायर इनकम क्लास से बिलोंग करते हैं वो भी कॉलेज जाते हैं, वो भी हमारे आम पाकिस्तानियों की तरह वो भी इंटरेक्ट करते हैं ऐसे आइडिया से, उन पे इसका बेशक असर थोड़ा फर्क पड़ता है, लेकिन उनके अंदर भी एक वहशत और एक एक वायलेंस की तरफ जो रुझान है वो जरूर आना शुरू हो गया है।
तो क्या वजूहत क्या है, आप क्या समझते हैं क्या वजूहत हैं, वो क्यों इस तरफ माइल हो रहे हैं जो कम पढ़े लिखे हैं, जो अच्छे भले खानदानों से हैं, उनकी क्या?
सब बच्चे वही मैं बता रहा हूँ कि इसकी अब कोई प्रोफाइल नहीं रह गई हुई, ये चीज एक वबा की तरह फैल गई है। एंड आई थिंक एक तरफ ये जरूर कहना पड़ेगा कि ये हमारे वक्तों का एक वो टाइम का एक वो है, इस दुनिया में जब भी लोगों को जस्टिस नहीं मिलेगी, जब तक उनके साथ ज्यादतियां होंगी तो उनके अंदर फिर ऐसे लोग निकलेंगे और ऐसा गुस्सा निकलेगा जो फिर बाहर इस तरह का रास्ता निकालता है। दूसरा ये कि ऐसे वक्तों में इस वक्त कोई भी चीज आपको एज अ सोसाइटी, एज अ नेशन, एज एन उम्मत या इवन एज अ वर्ल्ड, आपको इकट्ठा करने की कोई ताकत है नहीं। सब ताकतें जो है वो लगी हुई है आपको अलहदा अलहदा बिखेरने में, लोगों को आपस में सुन्नी मुसलमानों के अंदर एक लड़ाई चल रही है, शिया मुसलमानों के अंदर एक लड़ाई चल रही है, आपस की उनकी वैसी लड़ाई चल रही है, अपने लोगों को हम मारते जा रहे हैं और मतलब ये समझ के कि जी हम शायद किसी और से लड़ाई कर रहे हैं लेकिन अपने ही लोगों का सबसे ज्यादा यहाँ जाने जा रही है, तो एक्चुअली एक वायलेंस और एक गुस्सा निकल रहा है, उसका कोई डायरेक्शन नहीं है, ना ही कोई उसके बारे में बात कर रहा है। हम बजाय ऊपर ऊपर से जो लोग हमें गोली मारते हैं हम उनको गोली वापस मारते हैं, लेकिन जो नीचे से पौध आ रही है उनको कौन रोकेगा, उनको कौन समझाएगा और उनको कौन सही दर्द देगा, ये अभी तक कोई सामने नहीं आया। अनफॉर्चुनेटली जो हमें लगती है वो ये है कि अक्सर जो हमारे मुल्क के लोग हैं, सिटीजन्स हैं, हम भी आम पाकिस्तानी हैं, वो भी आम पाकिस्तानी हैं, वो इस सवाल पे रह जाते हैं कि जी एक आम बंदा क्या करे, वो इसी चीज पर रह जाते हैं कि हमारी हुकूमत को कुछ करना चाहिए, हमारी फौज को कुछ करना चाहिए, ये वो। असल में बात यह कि इसका कोई कुछ कर नहीं सकता, ये कौमों के फैसले हैं, ये जिंदा कौमों की निशानी है कि वो इस तरह की वबा अपने बीच में देखते हैं जहां पे उनको अपने बच्चों की फिक्र है, अपनी आखिरत की फिक्र है, अपने दीन की फिक्र है, तो वो आगे बढ़ बढ़ के इसमें हिस्सा लेते हैं। अगर वो घरों में बैठेंगे तो फिर ये नो डाउट इसको हमें बुजदली ही कहना पड़ेगा और फिर जो अंजाम है वो हमारे सामने है। पिछले 10 साल से हमारी कौम भी भुगत रही है, पूरी दुनिया भुगत रही है। ठीक है, इसमें अगर मैं ये कहूं कि जी इसमें फॉरेन ताकतें हैं वो अपना जोर लगा रही हैं पाकिस्तान में इस तरह की चीजों को सपोर्ट करने में, तो बेशक ये सच है। ठीक है, लेकिन कर भी पाकिस्तानी ही रहे हैं, ये भी सच है। ठीक है, इसमें हमारे अपने इदारे जहां पे इन चीजों को रोकते हैं उन्हीं इदारों में से ऐसे लोग निकलते हैं जो इसकी हिमायत भी करते हैं, तो ये कॉन्ट्रडिक्शन है, ये हमारी सोसाइटी लेवल के ऊपर कॉन्ट्रडिक्शन है, किसी पर... इदारे का काम नहीं है, ये सबका बेड़ा
सबका है। मोहम्मद उमर खान, आप आखिर में गुफ्तगू को समेटते हुए क्या कहेंगे कि किस तरह पाकिस्तान में इंतहा पसंदी के ये जो रुझानात हैं और ये जो पैटर्न्स हैं इनको रोका जा सकता है?
जिस तरह डॉक्टर खुर्रम ने बात की, एक तो काइनेटिक ऑपरेशंस हैं जो कि रियासत ने करने, हार्ट काउंटर टेररिज्म ऑपरेशंस, और दूसरे नॉन काइनेटिक एफर्ट है जो कि सोसाइटी ने लेवल पे करने, जो गोहर काम करें बहुत जबरदस्त काम है रूट पे। दूसरा, हमारा हर घर एक यूनिट बन सकता है डी रेडिकलाइजेशन एफर्ट के खिलाफ, फैमिलीज एजुकेट करें अपने बच्चों को, उस्ताद एजुकेट करें स्टूडेंट्स को, और एक पूरा एक कलेक्टिव सोसाइटी की तरफ से एफर्ट होगा तो डी रेडिकलाइजेशन कामयाब होगी इस पूरे पाकिस्तान में।
और डॉक्टर खुर्रम इकबाल, आप क्या कहेंगे आखिर में कि इस वक्त जो लोग हमारा प्रोग्राम सुन रहे हैं खासतौर पर आम पाकिस्तानी नौजवान, वो इस सिलसिले में क्या रोल प्ले कर सकता है इस इंतहा पसंदी के खात्मे के लिए?
देखिए, दहशतगर्दी या वो
आपके पास 30 मिनट
या गैर मुतशद्दिद हो, इसकी दो वजूहात हैं, एक दीन इस्लाम की गलत तशरी और दूसरा मुक्तदर जो रियासतें हैं उनकी जियो स्ट्रेटेजिक मिसकैलकुलेशंस। अब जहां तक बात है नजरिए की, तो मैं समझता हूं कि इंतहा पसंदाना नजरिए के खिलाफ एक सस्टेन्ड जंग की जरूरत है जिसमें कलम की अहमियत बंदूक से ज्यादा है, जिसमें मंबर और महराब को मोर्चे के तौर पर इस्तेमाल किया जाएगा, जिसमें उस्ताद का किरदार एक सिपाही से ज्यादा होगा।
बेहद शुक्रिया
दानिशवर,
बेहद शुक्रिया डॉक्टर खुर्रम इकबाल साहब, हमारी गुफ्तगू को समेटने का वक्त हुआ। आप तीनों मेहमानों का शुक्रिया अदा करते हुए आज का प्रोग्राम खत्म करते हैं। आज हमने बात की पाकिस्तान में इंतहा पसंदी के रुझानात पर और उनकी रोकथाम के तरीकों पर। हमारे साथ शरीक गुफ्तगू थे नेशनल डिफेंस यूनिवर्सिटी इस्लामाबाद के असिस्टेंट प्रोफेसर डॉक्टर खुर्रम इकबाल और हमारे मेहमान थे इंसदाद दहशतगर्दी के एक माहिर और रिसर्चर मोहम्मद उमर खान। इस्लामाबाद से दोनों हमारे साथ शरीक थे और हमारे मेहमान थे इंतहा पसंदी जैसे मसाइल को कॉमिक्स के जरिए हल करने के लिए मसरूफ गौहर آفتاب جو سی ایف ایکس کامکس کے کو فاؤنڈر اور سی ای او ہیں. ہمارے پروڈیوسر تھے پیٹرک ڈیا اور انجینئر تھے پیٹرک ڈیا اور پروڈیوسر تھے انجم حیرت گل. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی